ये बयान पेश किया जा रहा है मुफ्ती अहमद खानपुरी .com की तरफ से।
बिस्मिल्लाहिर्रहमानिर्रहीम, नहमदुहु व नसल्ली अला रसूलिल करीम, अम्मा बाद। कुदरत का कानून है, दस्तूर ये है कि इंसान जब अल्लाह की नेमतों का शुक्र अदा करते हैं तो अल्लाह ताला नेमतों की इजाफा फरमाते हैं। जब अल्लाह नेमतों की नाकदरी करते हैं तो हम पकड़ में आ जाते हैं। इसलिए हमें अल्लाह का बहुत शुक्र अदा करना चाहिए। अल्लाह ने हमें अच्छी हालत में रखा है, शुक्र अदा करेंगे हम तो अल्लाह ताला नेमत को बाकी रखेंगे। किताबों में लिखा है कि मराकश में एक ज़माना था, वो बहुत खुशहाल थे वो, और वहाँ के मुफ्तियान ने इस वक्त फतवा दिया था कि अपने ज़कात को मक्का मुकामला भेजा जाए, वहाँ को ज़्यादा ज़रूरत है, वहाँ गुर्बत थी वहाँ पर। और उसके बाद वहाँ हालात ऐसे बिगड़े कि वहाँ गुर्बत आनी शुरू हो गई। तो पूछा गया ये क्या क्या वजह है गुर्बत आने की। कहा कि हम अपने यहाँ दावतें करते थे, खाना खिलाते थे लोगों लोग उसके साथ हम मुकाबला करते थे, और खाना बहुत सारा खाना हम फेंक देते थे उसको। अल्लाह की नेमत की नाकदरी हम करते थे, जिसकी वजह से अब हमारे यहाँ गुर्बत आ गई हमारे यहाँ। इसी तरीके से किताबों में लिखा है हज़रत मौलाना अली मियां साहब रहमतुल्लाह अलैह रंगून तशरीफ ले गए इस मरतबा, और वहाँ तो मेज़बान थे, ले जा रहे थे हम सब, दिखा रहे थे सब शहर वगैरह। एक जगह एक चौक पर आए, वहाँ वो रोने लगे। तो पूछा कि क्या बात, क्यों रो रहे, क्या बात है। कहने बस ने बोल और ज़्यादा जोर बताया रखे कि ये ऐसा चौक है कि चारों कोने पर मेरे एक एक दुकान थी मेरी, और इतना कारोबार अच्छा मेरा चल रहा था यहाँ पर, और आपके यहाँ कुछ दुकान में जैसे किताबें रखी जाती, इसे हम कैसे रखते थे अपने अलमारियों में। अगर हालात बिगड़े यहाँ पर तो हमें वो पैसा कुछ काम में नहीं आया, और अपने तसली देने के लिए हम उस पैसे को आग जलाकर उस पर चाय गर्म कर लेते बस। क्या ऐसा क्यों हुआ, बताया कि असल में हम दावतों में बहुत पैसा खर्च करते थे, लोगों को दिखावा के लिए हम बड़े बड़े दावतें करते थे, और खान इस तरह हम ज़ाई करते थे और फेंक देते थे, गरीब को देने के बजाय फेंक देते थे खाने को हम। और दूसरी बात ये कि हमने उलमा को अपना लाजिम समझा था, हमने मुलाजिम तौर पर रखते थे उनको उलमा को। तो इस दो दो दो, 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 दो वजह की वजह से यहाँ यह हालत ऐसे बिगड़े और हम इस हालत पहुँच गए। तो हम अल्लाह ताला के नेमतों का हम कदर करेंगे तो अल्लाह नेमत में इजाफा करेंगे, नेमत महफूज भी रहेगी। तो हमें इसकी फिक्र करनी चाहिए कि अल्लाह हमें नेमत अता फरमाए, इसका हम कदर करें। अब वहाँ जा उनका दौरा जब हुआ था, जैसे कि साहब ने बताया कि वहाँ खुशहाली थी, वहाँ पर इस्लाम बहुत अच्छा बहुत मजबूत था वहाँ पर, मगर वहाँ जब अल्लाह की नाफरमानी शुरू हो गई, जुल्म शुरू हो गया और अय्याशी शुरू हो गई, तो हालात वहाँ पीछे बिगड़े कि ऐसे दौर गुजरा वहाँ पर कि लोग वहाँ नमाज नहीं पढ़ सकते थे, अब दाढ़ी नहीं रख सकते थे, इतना यानी इतना जबर हुआ वहाँ पर कि लोग अपने आप को मुसलमान समझना भूल गए, हम मुसलमान भी हैं। मगर इस हालत में भी बहुत से मुसलमान ऐसे जिसके ईमान मजबूत था, उन ईमान को ईमान की कदर की और किसी तरीके से ईमान को बचाई उन्होंने। वहाँ बताते हैं वहाँ पर कि वो लोग अपने घरों में तहखाना बनाते थे, और तहखाना के अंदर जाकर अपने बच्चों को 3-3 महीने तक रखकर वहाँ पर कुरान सिखाते थे उनको, और वहाँ की पुलिस सब आती थी वहाँ पर देखने के लिए, जायज़ा लेने के लिए। तो शराब की बोतल रखते थे सामने, दरवाजे के सामने, समझते थे कि ये लोग ऐसे ही है, तो फिर उनको परेशान नहीं करते थे वो। कभी तो अपने बच्चों को कुरान सिखाने के लिए खेत में चले जाते थे, वहाँ बच्चों को लेकर हल चलाते थे, पूरी समझते थे कि ये लोग हल चला खेती बाड़ी कर रहे हैं, मगर बाप बाप बेटे को कुरान सिखाते थे। इस तरीके से अब जब अपने ईमान को बचाए उन लोगों ने, ये हमारा एक इबरत की बात है। इसे हमें जब अल्लाह ताला हर सभी सहूलत अता फरमाए, हमें इस नेमत की कदर करनी चाहिए, हमें अपने ईमान की फ़िक्र करनी चाहिए। हम अपने ईमान की फ़िक्र करेंगे अल्लाह ताला इसमें और उसमें इजाफा फरमाएंगे, हमें सुकून मिलेगा, इज्जत ही मिलेगी। हम नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने हमें किसी के राह कर्म पर नहीं छोड़ा, सब चीज़ सिखाई नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने हमको। ईमान कैसे बचाना है, अल्लाह ताला के साथ ताल्लुकात कैसे रखना है, हमें खुशी के मौके में हमें क्या करना चाहिए, गमी के मौके में हमें क्या करना चाहिए, सब चीज़ बता दिया नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने। हमें किसी को मोहताज नहीं छोड़ा, हमको किसी और से जाकर कोई चीज़ हासिल कर अपनी ज़िंदगी शामिल कर लें। हमें अपनी ज़िंदगी का जायज़ा लेना चाह रहे कि हम अपनी ज़िंदगी किस तरह पर गुजार रहे हैं। خوشی کا موقع ہوتا ہے، مثال کا بچہ پیدا ہو رہا ہے گھر کے اندر، ہمیں کیا کرنا چاہیے اس موقع پر؟ نبی کریم نے ہم سکھایا کہ بچہ جب پیدا ہوتا ہے، ایک کان میں اذان دی جائے، جس کان میں اقامت دی جائے، تہنی کی جائے، ختنہ کیا جائے، ساتویں دن نام رکھا جائے، عقیقہ کیا جائے، یہ بتایا طریقہ بتایا ہم کو، اور ہم دوسرے کے طریقوں کو دیکھ کر ہم ایسی خوشیاں مناتے ہیں کہ ہم اللہ کے نبی کے طریقہ اس کو بالکل بھول گئے ہم، تو ہمارے گھروں میں خوشیاں کیسے آئے گی؟ بڑا نحوست آنے شروع ہو جائے گی اس وجہ سے۔ ہمیں جو طریقہ بتایا نبی کریم صلی اللہ علیہ وسلم، اس طریقوں کی ہمیں اختیار کرنا چاہے تب ہم اس ایمان کی ہم قدر کریں گے۔ ہم اسی طریقے سے خوشی کا موقع ہے، شادی کا موقع ہے، مثال کے طور پر شادی ہم اپنی شادی ہم کیسے کرتے ہیں؟ ہم غیروں کا طریقہ اختیار کرتے ہیں، ہم تو اس نکام میں برکت کہاں سے آئے گی؟ پھر تو نحوست آئے گی اس میں۔ تو نبی کریم صلی اللہ علیہ وسلم فرمایا کہ بہتر نکاح، سب سے اچھا نکاح، برکت والا نکاح وہ جس میں کم خرچ ہو۔ اس میں ہم اپنے شادیوں کو دیکھیں کتنی فضول خرچی ہوتی ہے اس کے اندر، دوسروں کی نقالی ہم کرتے، اس میں مہنگی مہنگی گاڑیاں کرایے پر لیتے ہم دکھاوا کے لیے لوگوں کو، تو اس سے برکت کہاں سے آئے گی اس میں؟ اور لباس کو دیکھ، کیسے کیسے لباس پہنتے شادی کے موقع پر، کیسے کیسے کھانا تیار کرتے ہیں، کیسے کھانا ضائع ہو جاتا ہے، خراب ہو جاتا ہے، پھینک دیتے ہیں، یہ سب چیزیں اسلامی تعلیمات کے بالکل خلاف ہیں۔ نعمت اس نعمت ناقدری کی ہے، اور ناقدری کی وجہ سے پھر اللہ تعالیٰ کی طرف سے نحوست آنی شروع ہو جاتی ہے، پھر جب پکڑ آتے ہیں تو پھر کوئی بچنے والا نہیں اس میں۔ ہمیں جو طریقہ بتایا نبی کریم صلی اللہ علیہ وسلم، اس کو ہمیں اختیار کرنے کی فکر کرنی چاہیے۔ ہمارے ایک بزرگ تھے حافظ طیب صاحب رحمۃ اللہ علیہ، مدنی رحمۃ اللہ علیہ کے خلیفہ تھے، وہ سنایا کرتے تھے ایک جگہ پر ایک نکاح ہوا تھا، وہاں بہت مالدار آدمی تھا، نکاح میں انہوں نے سب مہمان جو آنے والے تھے سب کو ایک ایک سکہ، سونے کا سکہ دیا انہوں نے، اور سوچا کہ اب میں جا کر درخت کے پاس جا کر بیٹھوں گا اور لوگ تبصرہ کریں گے، میری تعریف کریں گے اور میں خوش ہو جاؤں گا اس سے۔ وہ جا بیٹھ گئے، جب لوگ جانے لگے آپس میں تبصرہ کرنے لگے، وہ کہنے لگے اتنے بڑا مالدار آدمی ہو، ایک ہی سکہ دیا، دو تین ایڈ کے ہر جاتا ہوگا۔ وہ کہنے کہ لوگوں کو خوش کرنے کے لیے تو یہی ہوتا ہے، اللہ کو خوش کرنے کا کام کریں گے تو اللہ تعالیٰ عزت عطا فرمائیں گے، اللہ تعالیٰ محبت عطا فرمائے، اس کے ذریعے سے اس نے ہمیں اپنا کام زندگی جو کچھ گزارنی ہے، ہمیں زندگی ایسے گزارنی ہے کہ اللہ تعالیٰ ہم سے راضی ہو جائے، اور نبی کریم صلی اللہ علیہ وسلم پورا طریقہ بتا رہے کہ زندگی ہم کیسے گزارنا ہے، خوشی کا موقع کیسے گزارنا ہے، غمی کا موقع کیسے گزارنا ہے، اس کے مطابق ہم زندگی گزاریں گے تو ان شاء اللہ یہ نعمت باقی رہے گی اور ہمیں عزت ملنے شروع ہو جائے گی۔ گھر میں اپنا اولاد ہے، اولاد کے ساتھ کیا معاملہ کرتے ہیں، اولاد کی تربیت کیسے کرتے ہیں، اولاد کی تربیت ان کو ان دین سکھاتے یا نہیں سکھا رہے دین؟ کیونکہ بس دنیا کی تعلیم سکھا کر پھر سمجھتے کہ وہ فرشتہ بن جائے، کیسے ہو سکتا ہے وہ؟ تو ہمیں دین گھر میں دین ماحول پیدا کرنے کی فکر کرنی چاہیے، کوشش کرنی چاہیے کہ اپنے اولاد کے اندر دینی سوچ پیدا ہو جائے، دینی سمجھ پیدا ہو جائے، دینی مزاج پیدا ہو جائے اس کے اندر، چاہے جو کچھ بنے اس کے بعد، کوئی فکر کی بات نہیں اس کے بعد۔ ہم اگر دین نہیں سکھائیں گے ان کو، ان کی سوچ سمجھ صحیح بنائیں گے ہم، تو پھر آگے جا کر دشواری پیش آئے گی، جب بچے اپنے مخالف ہو جاتے ہیں، اپنے مزاج کے مخالف ہو جاتے ہیں، پھر ہم شکایت کرتے ہیں کہ بچے بات نہیں مانتے۔ ہمیں پہلے سے ہی اپنے اس گھروں میں یہ طریقہ پیدا کرنا، نظام بنانا ہے کہ اسلامی ماحول اپنے گھروں پیدا ہو۔ اسی طریقے سے ہمیں اب یہ تعلقات کو اچھا بنانے کی فکر کرنی چاہیے ہمیں، ہم اپنے تعلقات کو چھوڑ کر ہم اور چیزوں میں لگ جاتے ہیں، اس پہ پریشانی ہو جاتی ہے، اختلاف اٹھ جاتا ہے، انتشار ہو جاتا ہے، پھر ہم شکایت کرتے ہیں، ایسا نہیں ہونا چاہیے۔ ہمیں اسلام سکھاتا ہے ایک دوسرے کے حقوق ادا کرنا، ہمیں ایک دوسرے سے محبت پیدا کرنا، اس دوسرے کے ساتھ ایک دوسرے کی قدر کرنی چاہیے ہمیں، تب جا کر یہ محبت اور خاندانی ماحول اچھا بنتا ہے۔ اسلام خاندانی مزاج بتاتے ہیں، خاندان کے ساتھ مل کر رہنا چاہیے، تو اس سے ہم ایک طریقہ اختیار کریں گے تب جا کر یہ چیز وجود میں آئے گا۔ ایک جگہ پر ایک آدمی تھا، وہ اپنا گاؤں میں رہتا تھا، ان کا کاروبار تھا، انڈے کا کاروبار تھا، بہت بڑا انڈے کا کاروبار تھا ان کا۔ ان کی اہلیہ کا انتقال ہو گیا، انتقال ہو گیا تب جب پہلی عید آئی تو ان کی بیٹی جو شہر میں رہتی تھی، ان کا کہ ابا آپ ہمارے ساتھ عید کر لیجیے ہمارے ساتھ، پھر تو انہوں نے منع کیا، پھر کہا کہ کوئی بات نہیں چلو، وہ گئے وہاں عید کرنے کے بیٹی کے ساتھ۔ اب وہاں جا کر دیکھا بیٹی کے گھر ہے، کیا ماحول ہے، تو دیکھ کر وہ فکر پڑ گئے کیا کرنا۔ کھانے کے بعد شام کو انہوں نے بیٹی سے کہا کہ دیکھو اپنی ذمہ داری سے فارغ ہونے کے بعد اگر تھوڑا موقع ہو تو ہم ساتھ کچھ بات کر لیں گے ہم۔ نے کہا ٹھیک کوئی بات نہیں۔ پھر داماد سے کہا کہ تھوڑا سا وقت ہم بات کر لیں گے، ٹھیک ہے۔ وہ بچوں کو سلا کر جو اپنی ذمہ داری کر کے گھر جو صفائی کرنا کر 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 کے پھر آ گئے وہاں اپنے والد کے پاس۔ काफ़ी मनाए, बिस्किट वगैरह कुछ हो तो खाने लगे। तो वालिद ने उनसे पूछा बेटी से कि तुम्हारे ज़िंदगी में सबसे अहम चीज़ क्या है तुम्हारी ज़िंदगी में? तुम्हारा ने कहा कि अहम चीज़ मेरे बच्चे हैं, मेरे उसी के लिए सब कुछ करती हूँ मैं, खाना पकाना, कपड़ा धोना, ये करना, स्कूल ले जाना, सब उसी के लिए करता हूँ, करती हूँ मैं। हाँ बहुत अच्छी बात, बहुत सही है, यह होना चाहिए। फिर दामाद से पूछा कि तुम्हारे से अहम चीज़ क्या ज़िंदगी में? हाँ जैसे बीवी ने बताया भी बच्चे है, मैं जो काम करता हूँ डोर टू पर सब कुछ बच्चे के लिए करता हूँ मैं, सब मेरे मुस्तकबिल है, बच्चे ही मेरे मुस्तकबिल है। हाँ कि बिल्कुल सही, जो मैं देखता हूँ बिल्कुल सही है। पर फिर उन्होंने बताया कि देखो मेरा मामला कुछ और है, आपको मालूम है कि गांव में मैं सबसे बड़ा अंडा का सप्लायर भी हूँ, और मेरा तरीका यह है कि मैं अंडे को नहीं देखता, मैं मुर्गी को देखता हूँ। मैं मुर्गी का खुराक सही होना चाहिए, दवा सही होनी चाहिए, पानी सही होना चाहिए, सब कुछ। कारण मुर्गी अगर सेहतमंद होगी तो अंडे खुद ब खुद अच्छे निकलेंगे। इसलिए मैं देख रहा हूँ आप लोगों को अपने बच्चों के साथ इतने मशगूल है, अपने ताल्लुक उसवार नहीं है, अपने ताल्लुक को मजबूत बनाओ। अब अपना ताल्लुक मजबूत बनाएंगे तो बच्चे खुद खुद सही हो जाएंगे। इसलिए हमें अपने घरों का जायज़ा लेना चाहिए, हमारी ज़िंदगी कैसे ज़िंदगी घर में हो रही है, इस्लामी ज़िंदगी हो रही है, इस्लामी सोच हो रही है नहीं हो रही, उसका जायज़ा हमको लेना लेना चाहिए। फिर जाकर हम देखेंगे अच्छा हालात अच्छा शुरू हो जाएंगे। अल्लाह ताला हमें सबको सही समझ अता फरमाए और इस दीन की कदर की तौफीक अता फरमाए, अपनी ज़िंदगी को दुरुस्त करने की अल्लाह तौफीक अता फरमाए, और अपनी फिक्र करनी चाहिए। हम अपने आप को भूल जाते हैं और दूसरों की फिक्र में लग जाते हैं, यहाँ पर मुगालात शुरू हो जाता है। हम अपनी फिक्र करनी चाहिए, हम अपने आप को सही करने फिक्र करनी चाहिए। हमको ये तय कर ले कि हमको सही बनना है तो उसमें से जमानत है, हम सही बन जैसा बन सकते हैं। अगर दूसरे को हम फिक्र करेंगे वो सही होना चाहे, मेहनत करेंगे, उसमें जमानत नहीं इसके अंदर। तो जिसको जमानत है कि हम अपने आप को सही करेंगे, अपनी इस्ता की फिक्र करेंगे, अपनी ज़िंदगी को शरीर के मुताबिक बनाने की कोशिश करेंगे, तब हम कामयाब हो जाएंगे ज़रूर। तो हमें जिस चीज़ की हमें ज़मानत है उस चीज़ हमें करनी चाहिए। हर आदमी अपना अपनी फिक्र अपनी इस्ला की फिक्र करेंगे तो इंशाल्लाह आहिस्ता आहिस्ता कर पूरा घर सही हो जाएगा, पूरे ख़ानदान सही हो जाएगा, पूरे महल सही हो जाएगा। उसके बाद अल्लाह ताला हम सबको अमल की तौफीक अता फरमाए।
ये बयान पेश किया जा रहा है मुफ्ती अहमद खान पूरी .com की तरफ से।